आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
खोला पारी रोजे जस्तो बादलले ढाकेको बेला ताराहरू खोजे जस्तो नयाँ जीवन पाएर पनि मेरो कदम कदममा नयाँ आशिष नयाँ अनुभव चाहन्छु म नयाँ आशिष नयाँ अनुभव चाहन्छु म खोलावारी बस्ता बस्ता।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
जीवन शक्तिहीन उजाड बन्छ तपाईको शान्ति आनन्द पाएर नाचे गाउन चाहन्छु म भविष्य जीवनको हरेक घुम्तीमा नयाँ उत्साह दिनुहोस् प्रभु खोलावारी बस्ता बस्ता खोला पारी रोजे जस्तो बादलले ढाकेको बेला ताराहरू खोजे जस्तो नयाँ जीवन पाएर पनि मेरो कदम कदममा नयाँ आशिष नयाँ अनुभव चाहन्छु म नयाँ आशिष नयाँ अनुभव चाहन्छु म खोलावारी बस्ता बस्ता। तर मेरो कामनामा होइन तपाईंकै इच्छा पुगोस् जीवनको हरेक पलहरूमा धन्यवाद 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 मेरो प्रशस्त बनोस् प्रशस्त बनोस्।
नमस्ते प्रिय श्रोता मित्रहरू, साथै जय मसीह पनि। अनि आजको यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन क्रममा पनि हार्दिक स्वागत छ। श्रोता, आज हामी पवित्र धर्मशास्त्रको उत्पत्ति भन्ने पुस्तक त्यसको 39 अध्यायबाट वचन अध्ययन गर्न गइरहेका छौं। उत्पत्ति 38 अध्यायको विरामपछि अब यहाँ हामी फेरि युसुफको कथातिर फर्किआउँछौं। 38 अध्याय बाइबलमा एक सबभन्दा खराब अध्यायको रूपमा वर्गीकरण गरिएको छ, किनभने यसले यहुदाको अति नै नीच घटिया कथाको बताउँछ। हामी यो कुरा पत्ता लगाउँछौ कि युसुफ यो यहुदा व्यक्ति भन्दा बिल्कुलै भिन्नै खालका चरित्रका व्यक्ति थिए। मलाई सधैँ यस्तो लाग्छ कि याकुबद्वारा युसुफ र बेन्यामिनले विशेष शिक्षा, निर्देशन र व्यक्तिगत ध्यान र ख्याल पाएका थिए, जुन अरू याकुबका छोराहरूले पाएका थिएनन्। यस्तो देखाइ पर्दछ कि यी दुई केटाहरूमा मात्रै याकुब विशेष रुचि, चाक वा ख्याल राख्थे। आफ्ना दाजुहरूद्वारा घृणा र ईर्ष्याको कारणले युसुफलाई दासको रूपमा मिश्रमा बेचियो, अर्को देशमा लगिनु र दासको रूपमा बेचिनु 17 वर्षको केटाको लागि अति नै धेरै निराशको कुरा हो। तिनको हृदयमा सान्त्वना र उत्साह ल्याउने निश्चय अरू कुनै कुरा, कुनै चीजहरू छैन। तिनले मिश्रमा अति नै कठिनाईको अनुभवको सामना गर्नेछन्, तर यो निश्चय नै विशेष उद्देश्यको लागि हुनेछ। यद्यपि ती कुराहरू देख्न युसुफको निम्ति कठिनाई भए तापनि हामी तिनको जीवनमा परमेश्वरको योजना र उद्देश्य स्पष्ट रूपमा देख्छौ। परमेश्वरको प्रबन्ध तिनको जीवनको हरेक अवस्थामा प्रकट हुँदछ। परमेश्वरको हात तिनको जीवनमा छ र परमेश्वरको अगुवाई तिनको जीवनमा स्पष्ट छ। तर युसुफ नै एक कुलपति हुन् जस कहाँ बाइबल अनुसार परमेश्वर प्रकट हुनु भएन। परमेश्वर अब्राहम कहाँ, इसहाक कहाँ र याकुब कहाँ प्रकट हुनुभयो, तर युसुफ कहाँ होइन। तैपनि तिनको जीवनमा परमेश्वरको निर्देशन चाहिँ अरूको जीवनमा भन्दा स्पष्ट देखिन्छ। तिनी पुरानो नियमको रोमी 8:28 एक नमूना हुन्, उदाहरण हुन्, जहाँ लेखिएको छ, तर हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्ने र उहाँका इच्छा अनुसार बोलावट भएकाहरूको लागि पनि सब कुरा मिलेर तिनीहरूको निम्ति भलाइको काम गर्दछ। युसुफ स्वयं नै यो विभिन्न भाषामा यसको व्यक्त गरे। तिनीहरूको पिताको मृत्युमा युसुफका दाजुहरूले यो सोचेका थिए कि युसुफ तिनीहरूको विरूद्ध आइलाग्नेछन् र त्यसको बदला लिनेछन्। तिनीहरू कृपाको लागि तिनी कहाँ आए। उसले तिनीहरूलाई भने कि तिनीहरूको विरूद्धमा उसको कुनै रिस इबी छैन, र युसुफले तिनीहरूलाई भने उत्पत्ति 50:20 तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने विचार गरेका थियौ, तापनि आज जसरी मानिसहरूको प्राण बाँचेको छ त्यसरी नै धेरैजना मानिसहरू बाँचिरहन् भनेर परमेश्वरले त्यो काम भलाइमा परिणत गर्नुभयो। यद्यपि हरेक कुरा तिनको निम्ति खराब मात्र भएको जस्तो देखिए तापनि, हरेक कुरा कठिनाई मात्र देखिए तापनि, हरेक घटना यो व्यक्तिको जीवनमा परमेश्वरको योजनाका फलहरू ल्याउने कदमहरू थिए। मेरो मित्र, हामीले आफ्नो जीवनमा यो कुरा बुझ्न आवश्यक छ कि जसलाई परमेश्वर प्रेम गर्नुहुन्छ त्यसलाई अनुशासन पनि दिनुहुन्छ। यदि हामी परमेश्वरका सन्तान हौं भने परमेश्वरको इच्छामा हामी निश्चयता पाउन सक्छौ कि कुनै कुरा पनि हामीका परमेश्वरको अनुमति बिना आउँदैन। परमेश्वरलाई प्रेम गर्नेहरूको लागि सबै कुरा मिलेर भलाइको काम गर्दछ। हाम्रो दशा, हाम्रो पीर, हाम्रो व्यथा, हाम्रा कष्टहरू सबै हाम्रो भलाइको लागि र उहाँको महिमाको लागि हुन्छन्। मित्र, यो कुराले हामीलाई सान्त्वना दियोस्। अहिले हामी यो जवान केटा युसुफको बारेमा हेर्न आरम्भ गरौं। तिनको जीवनमा के हुन गइरहेको छ हेरौं। जब तिनी मिश्रमा दासको रूपमा बेचिन्दछन्, तिनी फोतिपरको घरमा पुग्छन्। उत्पत्ति 39:1 भनिएको छ, अब योसेफ मिश्रमा लगिए र फारोका एउटा अधिकृत अंगरक्षकका कप्तान फोतिफर भन्ने एकजना मिश्रीले तिनलाई त्यहाँ ल्याउने इस्माइलीहरूका हातबाट किने। यो 17 वर्षको सुन्दर केटा बजारमा सुनको ढिका जस्तै बेचिएका दास थिए। सबभन्दा उत्तम सुन्दर हट्टाकट्टा बजारमा बेचिन राखेका दास उसलाई अंगरक्षकको कप्तान फोतिपरले किनेर घरमा ल्याए। अनि 2 भनिएको छ, परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो र त्यहाँ तिनको उन्नति भयो, तिनी आफ्ना मिश्री मालिकको घरमा बस्थे। अंगरक्षक कप्तान फोतिपरको घरमा तिनी प्रवेश गर्ने बित्तिकै यो स्पष्ट देखिन्थ्यो कि परमप्रभु युसुफसँग थिए। जब युसुफ
त्यस फोतिफरको घरमा आए, आशिषहरू आउन लाग्यो। मित्र, परमेश्वर आफ्नो सत्य जनहरूसँग दुःख र कठिनाईको बेलामा पनि साथमा हुनुहुन्छ। तीन पदमा भनिएको छ, तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गर्नुभएको देखे। मित्र, यस समयसम्म तिनको जीवन उत्तम जीवन छ, हरेक कुरा राम्ररी चलिरहेको छ, आराम कुशल छ। सायद तपाईँ विचार गर्नुहोला, अब त तिनको जीवन निरन्तर पछिसम्म यसरी नै आराम कुशलले चल्नेछ। तर मित्र, यो हुने छैन, यो कथा होइन, यो वास्तविकता हो। परमेश्वरको सन्तान यो संसारमा समस्याहरू, कठिनाईहरू र विभिन्न परीक्षाहरूको सामना निरन्तर गर्नेछन्, अनि यही नै युसुफको जीवनमा पनि हुनेछ। अहिले युसुफको जीवन राम्रै चलिरहेको छ, आदरणीय र प्रिय खालले सबै कुरा ठिकठाक चलिरहेको छ। चार पदमा भनिएको छ, 39 अध्यायको चार पदमा, यसैले उनको निगाह योसेफमाथि रह्यो, अर्थात फोतिफरको निगाह योसेफमाथि रह्यो, र योसेफले उनको सेवा शुश्रूषा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सब थोकको जिम्मा तिनलाई दिए। यहाँ हामी देख्छौं कि युसुफमाथि फोतिफरको निगाह भएको र तिनलाई हरेक कुराको कारिन्दा तुल्याइएको। उसले युसुफलाई पूर्ण रूपमा भरोसा र विश्वास गरे। अनि 5 र 6 पदमा हामी पढ्छौं, उनले तिनलाई आफ्नो घरको र आफूसँग भएका सबै कुराको मुख्य कारिन्दा तुल्याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्यस मिश्रीको घरमा आशिष दिनुभयो। परमप्रभुको आशिष उनको घरबार, अन्न, खेत र सबै कुरामाथि थियो। यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्मामा छोडिदिए। आफूले खाने भोजन बाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैन थिए। योसेफ सुन्दर र हेर्नमा राम्रा थिए। पोतिफरले युसुफलाई यति धेरै विश्वास र भरोसा गरे कि तिनले कहिले पनि हिसाब किताबको स्पष्टीकरण मागेनन्। तिनले यो व्यक्तिको इमानदारीतामा विश्वास गरे। फोतिफरको निम्ति चिन्ताको विषय एउटै थियो कि तिनी फिरुन राजाको एक अफिसर भएकोले गर्दा तिनले राजालाई खुसी तुल्याउन र त्यहाँ राम्रो काम गर्ने कुरा थियो। तिनले आफ्नो व्यक्तिगत मामला र कारोबार चाहिँ युसुफलाई चलाउन दिए। मित्र, फोतिफरले युसुफको इमानदारीतामा पूर्ण रूपमा भरोसा गरे। अनि बाइबलले यो पनि बताउँछ कि तिनी सुन्दर र हेर्नमा अति नै राम्रा थिए। अहिले तिनको जीवनमा परीक्षा आउन आरम्भ गर्छ र परीक्षामा गिर्न इच्छा नगरेकोले गर्दा उसमाथि झुट्टा बहाना र लाञ्छना आउँदछ। 39 अध्यायकै 7 पदमा भनिएको छ, केही समयपछि तिनका मालिकी पत्नीले योसेफमाथि नजर लगाएर भनिन्, मसँग सुद। फोतिफरले युसुफलाई आफ्नो घरानाको सम्पूर्ण कारोबार चलाउन उसको हातमा जिम्मा सुम्पिदिएका थिए। जब युसुफ काममा व्यस्त भइरहेका हुन्थे, फोतिफरको पत्नी पनि व्यस्त रहेकी हुन्थिन्। तिनी चाहिँ कसरी युसुफलाई आफ्नो कब्जामा ल्याउ भन्ने योजना बनाउने कुरामा व्यस्त रहेकी हुन्थिन्। युसुफ सुन्दर जवान केटा थिए, सम्भवत फोतिफर वृद्ध व्यक्ति थिए, किनभने त्यो दिनको सामान्यतया प्रथा वा चलन चाहिँ वृद्ध व्यक्तिले जवान पत्नी राख्थे। तिनले युसुफलाई देख्छन् र युसुफलाई आफ्नो फन्दामा पार्न कोशिश गर्छन्। भन्छन्, केही समयपछि तिनका मालिकी पत्नीले योसेफमाथि नजर लगाएर भनिन्, मसँग सुत। र 8 र 9 पदमा भनिएको छ, तर तिनले अस्वीकार गरेर आफ्ना मालिकी पत्नीलाई भने, हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ। यस घरमा म भन्दा ठूलो कोही छैन। उहाँले तपाईँ बाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईँ उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरूद्धमा मैले पाप गर्नु? अहिले के तपाईँ यो कुराको ध्यान दिनुभएको छ कि यो जवान व्यक्ति यो सबैमा पनि परमेश्वरलाई सेवा गरिरहेका छन्? जब तिनी मिश्रमा झरेका थिए, यो देश बाबिल जस्तै प्रतिमा पूजाले भरिएको देश थियो, अनैतिकताले भरिएको देश थियो। त्यस प्रतिमा पूजक देशमा युसुफ जीवित र सत्य परमेश्वरको निम्ति र उच्च नैतिक स्तरको साक्षी कायम गरिरहेका छन्। जब त्यस स्त्रीले उसलाई फकाउँछ तब उनी भन्छन्, उहाँले तपाई बाहेक सबै कुरा मलाई दिनुभएको छ किनभने तपाई उहाँकी पत्नी हुनुहुन्छ। ओ, यो कुराको टिप्पण गर्नुहोस् कि युसुफसँग विवाहको सम्बन्धमा कति उच्च उचित आदरणीय विचार धारणा थियो। मित्र, परमेश्वरले विवाह सम्पूर्ण मानव जातिलाई दिनुभएको छ। जब कुनै व्यक्ति विवाह करारलाई तुच्छ सम्झन आरम्भ गर्छ, तिनी वास्तवमा परमेश्वरलाई पनि तुच्छ सम्झन आरम्भ गरिरहेको छ। एक व्यक्ति जो वैवाहिक करारलाई तोड्दछ, तिनले सामान्यतया परमेश्वरसँग बनाएका सबै करार र प्रतिज्ञालाई पनि तोड्छ। मित्र, आज संसारमा व्यभिचार एक ठूलो परीक्षा भएको छ। यसले हजारौं परमेश्वरका जनहरूलाई पनि गिराएको छ। यो कुरा याद गरौं, युसुफ यहाँ परमेश्वरप्रति विश्वासयोग्य रहन कोसिस गरिरहेका छन्। अहिले परमेश्वरलाई सेवा गर्ने र उहाँको निम्ति साक्षीको जीवन यापन गर्ने उसको निर्णयको फलस्वरूप त्यहाँ के हुन्छ त्यसको ध्यान दिनुहोस्। दस पदमा भनिएको छ, अनि तिनले दिन दिनै योसेफसँग कुरा गरे तापनि तिनीसित सुत्न अथवा तिनीसित बस्न योसेफ मानेनन्। फोतिफर, जो फिरुन राजाको एक अधिकृत अफिसर व्यक्ति थिए, तिनी सधैँ घरबाट बाहिर बाहिर नै हुन्थे। हुन सक्छ तिनी धेरै नै अवधि नै घरबाट बाहिर बाहिर हुने गर्दथे। यो स्त्रीले युसुफलाई एकपल्ट मात्र परीक्षा गरिनन्, तर पटक पटक परीक्षा गरिएको कुरा यहाँ हामी थाहा पाउँछौ। यो तिनको निम्ति निरन्तरताको परीक्षा थियो, तर यो जवान व्यक्ति यो परीक्षामा सम्झौता गर्दैनन्, त्यसमा उनी परेनन्। अब त्यसको नतिजा अन्तिममा यो हुन आउँछ, तिनी युसुफप्रति बदला लिन आरम्भ गर्छिन्। एघारदेखि चौध पदमा भनिएको छ, एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र गएका थिए, घरमा अरू कोही काम गर्ने मानिस थिएनन्। तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत, तर आफ्नो लुगा तिनकै हातमा छोडेर योसेफ भागे र घरबाट बाहिर निस्के। योसेफले आफ्नो लुगा तिनकै हातमा छोडेर घरबाट निस्केका देखेर तिनले आफ्ना घरका नोकरहरूलाई बोलाएर भनिन्, हेर, मेरा स्वामीले त यहाँ एक हेब्रू हाम्रो बेइज्जत गर्न ल्याउनु भएको रहेछ। त्यो मानिस सुत्नलाई यहाँभित्र आयो र म चिच्याएर कराए। यो खण्ड हेर्दा हामी यो कुरा देख्छौ कि फोतिफर र उसको पत्नीको बीचमा त्यति राम्रो आनन्दित सन्तुष्ट वैवाहिक जीवन थिएन। तिनले यो बोलेको कुराको ध्यान दिनुहोस्, तिनी फोतिफरको बारेमा यसरी बोल्दछन्, जुन असन्तुष्टको कारण तल गिराउने होच्याउने अभिव्यक्ति हो। भन्छन्, मेरो स्वामीले त यहाँ एक हिब्रू हाम्रो बेइज्जत गर्न ल्याउनु भएको रहेछ। अर्को शब्दमा, सम्भवत यो पत्नी अगाडि यसको बारेमा दोषी भावनामा थिइन्। मलाई सहानुभूति आउने व्यक्ति नै फोतिफर हुन्। अनि पन्ध्रदेखि सोह्रमा हामी पढ्छौ, म चिच्याएर कराएको सुनि त्यसले आफ्नो लुगा मसँगै छोडेर भाग्यो र घरबाट बाहिर निस्क्यो। तिनका पति घर नआउजेल तिनले त्यो लुगा आफ्नै साथमा राखिन्। बिचरा यो जवान केटा मिश्रमा एक्लै छन् र तिनी सत्यतामा उभिएकोले गर्दा युक्तिपूर्वक तिनलाई यस्तो अप्ठ्यारो चेपारोमा हालिएको छ। तिनले युसुफको विरूद्ध दोष अरूहरूलाई सुनाउँछ। आफ्नो पति घरबाट बाहिर गएका थिए र तिनले यो सबै बनावटी कथाहरू बनाएर बसिरहेकी छिन् र जब आफ्नो पति आउँछन् तब सुनाउँछिन्। सत्रदेखि उन्नाइस पदमा भनिएको छ, र उनी आएपछि तिनले यसो भनेर उही कुरा उनलाई पनि सुनाए, हामी कहाँ तपाईँले ल्याउनु भएको त्यो हिब्रू नोकर मेरो बेइज्जत गर्नलाई यहाँभित्र आयो, तर म चिच्याएर कराउने बित्तिकै त्यसले आफ्नो यो लुगा म कहाँ छोडी भागेर घरबाट निस्क्यो। तपाईँको नोकरले मसँग यस्तो व्यवहार गर्यो भन्ने कुरा जब योसेफका मालिकले आफ्नी पत्नीको मुखबाट सुने तब उनी रिसले राँकिए। अहिले आफ्नो पत्नीको कुरा फोतिफरले बिना सोच विचार विश्वास गर्छन्, जुन कति पनि सत्य थिएन, र फोतिफर रिसले चूर भएर उसलाई कैदखानामा हाल्छन्। हामी यहाँ देख्छौ कि फोतिफरको पत्नीको बदला लिने दाउ षड्यन्त्र साकार भयो। र बीस पदमा हामी पढ्छौं, उनले योसेफलाई राजाका कैदीहरू थुनिने झ्यालखानमा लगेर हालिदिए। योसेफ त्यसरी झ्यालखानमा परे। यस केटाको निश्चय नै अति नै खराब भाग्य देख्छौ, होइन र? घरमा हुँदा तिनी पिता याकुबको प्रिय मनपर्दो छोरा थिए र तिनलाई लामो लबेदा भएको सुन्दर कपड़ा दिइएको थियो। अर्को कुरा तिनले के थाहा पाए भने उसका दाजुहरूले उसको कपड़ा लबेदा उतारी लगिदिए र तिनलाई खाल्डोमा हालिदिए। तिनले आफ्ना दाजुहरूले उसका विरूद्धमा केही व्यापारीहरूसँग बेच्नलाई षड्यन्त्र रचिरहेका कुरा सुन्छन्। त्यसपछि तिनलाई मिश्रमा बेचियो। तिनी खाली 17 वर्षका केटा थिए अनि मलाई लाग्छ त्यहाँ तल मिश्रमा लगिँदा धेरै दिन उसको सिरानी आँसुले भिजेका थिए। तिनलाई निश्चय नै घरबिराई लागेको थियो, होमसिक लागेको थियो। अहिले मिश्रमा तिनले उच्च पद पाए किनभने तिनी योग्य र जवान सुन्दर केटा थिए। त्यसपछि फोतिफरको पत्नी उसलाई पाप काम गर्न फकाउँछ। उसको उच्च नैतिक स्तरले त्यस्ता घृणित घटिया काम गर्न रोक्दछ। त्यसको परिणामस्वरूप तिनले उसको विरूद्ध बदला लिन आरम्भ गर्छिन्। मित्र, उही समयमा हामीले यो कुरा पनि बुझ्नुपर्छ कि यद्यपि युसुफ फोतिफरको घरमा उच्च पदाधिकारी भए तापनि तिनी अझै दास हुन्। फोतिफरको पत्नी चाहिँ राजाको पत्नी जस्तै थिइन्। तिनको बारेमा कसैले केही कुरा भन्ने साहस गर्न सक्दैनथ्यो। अन्त्यमा तिनको कुरा मान्नु पर्दथ्यो। बिचरा युसुफ, तिनले आफूलाई बचाउनलाई आफ्नो मुख पनि नखोली पहिले नै तिनलाई दोषी ठहराइयो। तिनले तुरन्तै आफैलाई कैदमा भएको पाउँदछ। त्यस कैदखानमा चाहिँ राजाको कैदीहरू थुनिन्थे र 21 23 पदमा हामी पढ्छौं, तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो र उहाँले तिनी माथि छिटाउनुभयो अनि तिनलाई झ्यालखानका हाकिमको निगा पात्र बनाउनुभयो। यसकारण झ्यालखानका हाकिमले त्यस झ्यालखानमा भएका सबै कैदीहरू योसेफको जिम्मामा राखिदिए। त्यहाँ जे जे काम हुन्थ्यो ती सबै योसेफकै खटनमा हुन्थ्यो। योसेफको जिम्मा राखेको कुनै कुरामा पनि झ्यालखानका हाकिमले केही फिक्री गर्दैनथे, किनभने परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनु हुन्थ्यो। परमेश्वरको हात यस जवान व्यक्तिको जीवनमा प्रत्यक्ष थियो, तर तिनको जीवनमा पटक पटक अति नै कठिनका समयहरू आइपरे। अहिले तिनी आफैलाई कैदखानमा पाउँछन्। ओ, प्राय सबै व्यक्तिहरूको निम्ति कति निरुत्साहको कुरा हुनेथ्यो, तर चाखलाग्दो कुरा चाहिँ परमेश्वर युसुफसँग हुनुहुन्थ्यो। यद्यपि उहाँ तिनी कहाँ प्रकट नहुनु भए तापनि, जस्तो कि उहाँ अरू कुलपतिहरू कहाँ प्रकट हुनुहुन्थ्यो, उहाँले उसलाई कृपा देखाउनुहुन्छ। पहिलो कुरा, उहाँले झ्यालखानका मालिकको निगा र विश्वासको पात्र बनाउनुभयो। यद्यपि युसुफ स्वाभाविक तवरमा सुन्दर आकर्षक जवान केटा र महान योग्यता भएको केटा भए तापनि ध्यान दिनुपर्ने, विचार दिनुपर्ने महत्वपूर्ण कुरा चाहिँ यो हो कि हरेक यी कुरा व्यर्थ हुनेथ्यो यदि परमेश्वर तिनीसित नहुनु भएको भए। परमेश्वर तिनीसँग हुनुहुन्थ्यो र अगुवा गरिरहनु भएको थियो। यी सबै अनुभवहरू यस जवान व्यक्तिको जीवनमा खास उद्देश्यको लागि परिपूर्णतातिर बढ़िरहेको थियो। युसुफले यो कुरा थाहा पाउँछन् र यसले उसलाई आशावादी मनोवृत्ति दियो। जटिल परिस्थितिहरूले उसलाई हताश र निराश गरेनन्, बरु तिनी विभिन्न परिस्थितिको माथि चढेर अगाडि बढे, माथि उठेर अगाडि बढे। मसँग एकजना मित्र हुनुहुन्छ जसले मलाई भन्छन् कि मेरो समस्या चाहिँ यो हो, परिस्थितिहरू सबै ममाथि बढेका छन्, खड़ा भएका छन्। मलाई लाग्छ हामी धेरै पनि त्यस तरिकामा रहेका छौं। तर युसुफ नै एक व्यक्ति थिए जो आफ्नो परिस्थितिमाथि रहेका थिए। परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। तिनले यो कुरा थाहा पाए कि परमेश्वरको हात तिनी माथि छ। त्यसकारण तिनी कति पनि निरुत्साह भएनन्। निराशा र निरुत्साह नै एक उत्तम साधन हो जुन शैतानसँग छ। मित्र, तिनी हरेक किसिमका परिस्थितिको बीचमा थिए, तापनि तिनी निराश र निरुत्साहित भएनन्। तिनले हामीलाई हिब्रूको यो अनुच्छेदको तथ्य याद दिलाउँछ। हिब्रू 12 अध्यायको 11 पदमा भनिएको छ, सबै अनुशासन हालको निम्ति मजाको हुँदैन तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल अर्थात धार्मिकताको फल दिइन्छ अनि परमप्रभुको अनुशासन यस जवान व्यक्तिको जीवनमा शान्तिको र धार्मिकताको फल फलाउन गइरहेको छ। मित्र, के यो परमेश्वरको इच्छा हो कि युसुफ झ्यालखानमा हुने? हजुर, निश्चय नै। हामी त्यो कुरा अर्को दिनमा देख्नेछौ।
आँखा भरि छ चाहनाहरू, आँखा भरि छ चाहनाहरू, थाहै नपाई बित्छ युवन, थाहै नपाई बित्छ युवन, यसैले नै सुनाइ देऊ जीवन। आँखा भरि छ चाहनाहरू, भरि पीरा बोकी हाँसी हाँसी हिँड्छौ, कस्तो जिन्दगी हो त्यो विवासमा रहन्छौ। हृदय भरि पीरा बोकी हाँसी हाँसी हिँड्छौ, कस्तो जिन्दगी हो त्यो विवासमा रहन्छौ। यस्तो जिन्दगी छैन प्रभु यीशुमा, आँसु आँखामा हुन्छ मन शान्त हुन्छ। आँखा भरि छ चाहनाहरू,
श्रोता। अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एक पल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।